यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सड़क दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाएर तत्काल लागू गर्न गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनैतिक प्रतिवेदनमा छलफल जारी। पार्टीभित्रको गुटबन्दीलाई निरुत्साहित गर्नुपर्ने र सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने स्थायी कमिटी सदस्यहरूको सुझाव। जीर्णोद्धारको दोस्रो चरणको काम सकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक 21 घण्टा संचालनमा आउने। आयातित ढाकाले बजार लिएपछि हातेतानबाट उत्पादित पालपाली ढाका ओझेलमा पर्दै र नागरिकता संशोधन विधेयकको विरोधमा भारतका विभिन्न स्थानमा प्रदर्शन। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सड़क दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले सड़क दुर्घटना तत्काल घटाउने गरी पूर्वाधार निर्माण र सड़क नियम पालना गराउन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले सार्वजनिक यातायातका चालकहरूलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सड़क पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न आग्रह गर्नुभयो। उहाँले सीटभन्दा बढ़ी र छतमा यात्रु राख्न नदिन, निर्माण पूरा नभएका तथा यातायात संचालनका लागि योग्य नभएका यातायातलाई सड़कमा संचालन अनुमति नदिन र चालकको क्षमता परीक्षण गर्ने जस्ता काम तत्काल गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री ओलीले सड़कको डिलमा ग्रास ब्यारियरको निर्माण, स्पीड ब्रेकरको व्यवस्था, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउन पनि सुझाव दिनुभयो। छलफलमा गृह सचिव प्रेम कुमार राईले सड़क दुर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। चालकको लापरवाही, अव्यवस्थित सड़क, यात्रुहरूको असावधानी लगायतका कारणले सड़क दुर्घटनामा कमी आउन सकेको छैन। पछिल्लो 5 वर्ष यताको तथ्याङ्क अनुसार यो वर्ष सबैभन्दा बढ़ी सड़क दुर्घटना भएको देखिन्छ। यो वर्षको साउनदेखि यता मात्र सड़क दुर्घटनामा 1030 जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ। यसै सन्दर्भमा हामीले दिनहुँ जसो भइरहेका सड़क दुर्घटना न्यूनीकरण नहुनुमा कसको कमजोरी देख्नुहुन्छ भनी काठमाडौँमा केहीलाई सोधेका छौं।
माधव पोखरेल, घर कपिलवस्तु। हाम्रा सड़क पूर्वाधारहरू, ट्राफिक चिन्हहरू लगायतका कुराहरू पूर्ण रूपमा व्यवस्थित छैनन्। सरकारले जुन किसिममा नियमन गर्नुपर्ने हो त्यो पनि भइरहेको छैन अनि ड्राइभर आफैमा एकदमै लापरवाही गरेको पनि देखिन्छ। ड्राइभरहरू सचेत हुने हो र जुन किसिमको प्रतिस्पर्धा हुने गर्छ त्यसलाई कन्ट्रोल गर्ने हो भने र जनता पनि आफै खचाखच भएको बसमा नचढ्ने, आफै सचेत हुने हो भने धेरै हदसम्म रोक्न सकिन्छ।
राजेन्द्र प्रसाद रेग्मी। सबभन्दा पहिला कमजोरी सरकारको, सरकारले यो सवारी साधनमा जुन लगानी गरेका छ, रोड फराकिलो छैन, सवारी धेरै भित्रेका छन्, चालकहरू पनि सक्षम खालको होलान् नहोलान्, यी कुराहरूले गर्दाखेरि के छ भने जुन गर्नुपर्ने रणनीति नै राम्रो नभएका कारणले धेरै एक्सिडेन्ट भएको।
लक्ष्मी रेग्मी। यसमा चाहिँ मेन भनेको सरकारकै हो, त्यस पछाडि चालकको पनि त्यस्तै भयो। गैर जिम्मेवारी पूर्ण तरिकाले उनीहरूले सवारी साधन चलाइरहेको छन्, मादकपदार्थ सेवन गरेर, त्यसपछि जथाभावी बाटो काट्ने, यो चाहिँ जनचेतनाको कमी पनि भए हो कि जस्तो लाग्छ।
सन्तोष खनाल, घर छैमेर अराखाँची। सड़क पूर्वाधारहरूको अवस्था एकदमै जीर्णोद्धार रहेको छ। जुन गाडी कन्डिसनमा हुनुपर्ने अनि त्यसको नियमित चेकअप गरेर अगाडि लैजानु पर्ने, त्यसको परीक्षण कम मात्रामा गरिन्छ। ड्राइभरहरूको लाइसेन्स चेक गर्छ, त्यसरी गाडीको कन्डिसन पनि ठिक छ कि छैन भनेर त्यसलाई चेकअप गरेर मात्र गाडीलाई अगाडि बढाउन सक्थ्यो भने केही हदसम्म गाडीको कन्डिसनबाट हुन सक्ने किसिमको दुर्घटना न्यूनीकरण हुन सक्थ्यो।
ईश्वरी पोखरेल, गुल्मी। बाटोघाटो एउटा व्यवस्थित छैन, जनचेतना छैन, चालकहरू छन् उनीहरूलाई व्यवस्थित गरिएको पनि छैन। गाडीको नियमन अनुगमन हेर्ने सरकारी संयन्त्रले काम गर्नु पर्यो, कस्तो कन्डिसनमा छ भनेर चालकहरूदेखि लिएर सबैलाई सचेत गराउने काममा शिक्षामा फर्को मारेर स्कूलहरूबाट, कलेजहरूबाट यसलाई सबैले दायित्व बोकेर लानुपर्छ कि भन्ने लाग्छ।
भैरव सुन्दर श्रेष्ठ, जाजको सरकार यो विषयमा चाहिँ अत्यन्त सिरियस भन्नुपर्छ र ट्राफिकहरूलाई पनि व्यवस्थित गर्नु, जति पनि जग्गा क्रसन छन् नि ती ठाउँलाई सरकारले व्यवस्थित गर्न सक्यो भने दुर्घटना कम्ती हुन्थे।
नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको हिजोको बैठकमा अध्यक्षद्वयको राजनैतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको विधान संशोधन लगायतका विषयमा छलफल जारी रह्यो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराईमा बसेको बैठकमा राजनैतिक प्रतिवेदनमा उल्लेखित सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनु पर्ने र आगामी कार्ययोजना लगायतका विषयमा 12 जना स्थायी कमिटी सदस्यले आआफ्नो विचार राख्नुभयो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले राजनैतिक प्रतिवेदनसँगै विधान संशोधन नेपाल भारत सीमा समस्या लगायतका विषयमा सदस्यहरूले आफ्नो धारणा राख्नुभएको र केही सुझाव समेत दिनुभएको बताउनुभयो। बैठकमा स्थायी कमिटी सदस्यहरूले संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी निरुत्साहित गर्नुपर्ने, सरकारका कामलाई अझ प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव राख्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
सबै कमरेडहरूले प्रस्तावलाई समर्थन गर्नुभएको छ, प्रस्ताव ठिक छ अहिलेको सन्दर्भ भनेर र मूलभूत रूपमा त्यसलाई समर्थन गर्दै कमरेडहरूले त्यसलाई परिमार्जन गर्ने सन्दर्भमा आफ्ना विचारहरू सुझावका रूपमा आलोचनात्मक टिप्पणीका रूपमा प्रस्तुत गर्नुभएको छ, जसमा पार्टीको संगठन निर्माणको प्रक्रियालाई अझ सुदृढ ढंगले कसरी अगाडि बढ़ाउने, पार्टीमा विकृति विसंगति र भ्रष्टीकरणको प्रक्रियालाई कसरी कम गर्ने र पार्टीलाई एउटा एकीकृत क्रान्तिकारी र शक्तिशाली पार्टी कसरी बनाउने, त्यसै गरी अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिको सन्दर्भमा पनि हामीले आफ्नो सामाजिक न्यायसहितको समृद्धिको कार्यभार अगाडि बढ़ाउन, सरकारलाई अझ बढ़ी प्रभावकारी कसरी बनाउने, परिणाममुखी कसरी बनाउने र त्यसका बारेमा पनि सरकारको समीक्षा गर्दा यसका सकारात्मक कुराहरूका अतिरिक्त कमजोर पक्षहरूका बारेमा पनि जो प्रस्तावमा उल्लेख छन् त्यसलाई सच्याउने बारेमा पनि ध्यान आकर्षण भएको छ।
बैठकमा पार्टीलाई अझै क्रान्तिकारी र एकढिका बनाएर अघि बढ़ाउन पनि आवाज उठेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। 2077 सालभित्र राष्ट्रिय महाधिवेशन गर्ने गरी अघि बढ़न पनि बैठकमा सुझाव आएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। हिजोको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी साक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द नेउपाने, अग्नि सापकोटा, युवराज गेवाली, भीम रावल, देव गुरूङ, पम्फा भूषाल र देवेन्द्र पौडेलले आफ्ना धारणा राख्नुभयो। स्थायी कमिटि बैठक आज बिहान 11 बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 दफावार छलफल शुरू भएको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकमा राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले पठाएको राष्ट्रिय खेलकुद विकास विधेयक 2075 माथिको प्रतिवेदनमा संशोधन सहित छलफल शुरू भएको हो। बैठकमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सबै अन्तर्राष्ट्रिय स्तरको खेलाड़ी नहुने भन्नुहुँदै पदक प्राप्त गर्ने खेलाड़ीलाई मात्र अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी भन्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरू जीवनराम श्रेष्ठ र सरिता गिरीले विधेयकमा अन्तर्राष्ट्रिय खेलाड़ी भन्नाले अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्ने मात्र नभई सहभागी खेलाड़ीलाई समेत मान्नुपर्ने धारणा राख्नु भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारले हालै संघीय संसदमा दर्ता गराएको नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धमा ध्यान आकर्षण भएको जनाएको छ। कंग्रेस संसदीय दलको कार्यालयले हिजो एक विज्ञप्ति जारी गर्दै उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख गरेको छ। विधेयकबाट नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रमुख सचेत बालकृष्ण खाड़बाट जारी विज्ञप्तिमा उल्लेख छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई सैन्य शक्तिको आड़मा तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेको विरोधमा आज कालो दिवसका रूपमा मनाइँदैछ। विक्रम सम्बत 2017 पुसै गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरू गरेका थिए। नेपाल तरूण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी लगायतका नेतालाई त्यहीबाट गिरफ्तार गरी 3 महिना सिंहदरबार र त्यसपछि सुन्दरी जलमा बन्दी बनाइएको थियो। पुसे गते तरूण दल लगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन्। पुस एक गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्ण प्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्य प्रसाद उपाध्याय, दिवान सिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरी जल बन्दीगृहमा थुनिएको थियो। यसै अवसरमा आज नेपाली कंग्रेस र नेपाल तरूण दल लगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू उपग्रह नेपाली स्याट एकले भूटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दार्जीलिङ र सिक्किमका भूभागको समेत तस्वीर लिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाशले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट एक पहिलो पटक ती तस्विर लिन सफल भएको हो। करिब एक महिना अघि नेपाली स्याट एकले उक्त तस्विर लिएको जानकारी जापान स्थित क्युटेक विश्वविद्यालयले दिएको नासका प्रविधि संकाय प्रमुख रविन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो। भू उपग्रहले दैनिक 16 पटक पृथ्वीको परिक्रमा गर्ने नासले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
वाओ रियल मै छिटो
डाउनलोड त झन् फास्ट।
हे गाइस के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग लगायत जीर्णोद्धारको दोस्रो चरणको काम सकिएसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक 21 घण्टा सञ्चालन योग्य भएको छ। गत भदौ 15 पुष 15 लागि दैनिक 7 घण्टा विमानस्थल बन्द गरी मरमतको काम शुरू गरिएको भए पनि निर्धारित समय अघि नै जीर्णोद्धारको काम सकिएको विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सीवेको मरमतको काम सम्पन्न भएको जानकारी दिनुभयो। 31 डिसेम्बरदेखि विमानस्थल दैनिक 21 घण्टा सञ्चालनमा आउने उहाँको भनाई छ। उहाँले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थलको जीर्णोद्धारको काम सकेर सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई 24 घण्टा सञ्चालन गर्ने अघिल्लो पटक बजेट तथा नीति कार्यक्रममै घोषणा गरेको बताउनुभयो। विमानस्थलको जीर्णोद्धार सकेपछि विमानस्थलको क्षमता बढ़ने र हालको चाप न्यूनीकरण हुने अपेक्षा गरिएको छ। झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा हवाई उडान शुरू भएको छ। भ्रमण वर्ष 2020 लक्षित गरी ताप्लेजुङसम्मको हवाई उडान शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण चन्द्रगढ़ी विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो। यात्रुको रूचि अनुसार भद्रपुरदेखि लुक्ला हुँदै 1 घण्टा 10 मिनटमा काठमाण्डुसम्म पुग्ने व्यवस्था समेत गरिएको कार्यालय प्रमुख चुडालले बताउनुभयो। सर्वोच्च अदालतमा स्थानीय पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ। प्रतिनिधि सभाका सांसद प्रकाश रसाईले स्नेही रंगमती शाही र राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले हिजो दायर गर्नुभएको रिट निवेदनमा सांसदलाई वितरण गर्ने रकम संविधानको मर्म विपरीत भएको उल्लेख छ। मुलुकमा संविधान जारी भएर संघीयता अनुरूप स्थानीय तह समेत भइसकेको हुनाले संविधान विपरीत सरकारले स्थानीय पूर्वाधार कार्यक्रम मार्फत सांसदलाई 6 करोड़ रूपियाँ दिने काम संविधानको मर्म विपरीत भएको निवेदनमा उल्लेख छ। रिट निवेदनमा सांसदहरूले कानून बनाउनु पर्नेमा रकम वितरण गर्नु र विकासमा खर्चनु पर्ने पैसा कार्यकर्तालाई वितरण गर्नु गैर कानूनी भएको उल्लेख छ। सुनवाईका लागि पहिलो पेशी भोलिलाई तोकिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालय सिराहामा कार्यरत निमित्त कार्यालय प्रमुख रामबाबु मण्डल विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। उच्च अदालत जनकपुर राजविराजी जिल्लासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीका नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग 5 लाख रूपियाँ घुस लिएको अवस्थामा आयोगको टोलीले मण्डललाई नियन्त्रणमा लिएको हो। अधिकृत घुस रकम बराबर बिगो माग दावी गर्दै आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न ऐन निर्माण त्यसबारे जनतालाई जानकारी गराउने र त्यसको कार्यान्वयनमा जोड़ दिइरहेको छ। हालसम्म आफ्नो अधिकार क्षेत्रका विभिन्न 31 विषयका ऐन निर्माण गरी कार्यान्वयन भइरहेका र बाँकी ऐन निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म आफ्नो अधिकार क्षेत्रका विभिन्न 31 ऐन निर्माण गरी कार्यान्वयन भइरहेको प्रदेश सरकारले जनाएको छ। आफूले निर्माण गरेका ऐन तथा कानूनको बारेमा विभिन्न जिल्लामा पुगी सरोकारवालाहरूलाई जानकारी गराउने कार्य समेत प्रदेश सरकारले गरिरहेको छ। जिल्ला बारीकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुङ्गाना
प्रदेश सरकारले जुन ऐन बनाएको छ बनाएका ऐनहरू प्रयोगमा ल्याउँदाखेरि यसबाट सबै जनताहरू पनि सचेत हुन्छ के गर्न मिल्छ के गर्न मिल्दैन
कानून बारे जानकारी गराउन बनाउनु सकारात्मक भएको भन्दै यसको आवश्यकता रहेको भन्नुहुन्छ जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावल।
जहाँ सरकारको नीति कार्यक्रम कानूनहरू कार्यान्वयन गर्ने निकायहरू छन् तीहरूलाई पनि यो सम्बन्धी अलि जानकारी हुनु जरुरी छ। सबभन्दा पहिला जनप्रतिनिधिलाई पनि यो कानून सम्बन्धी जानकारी हुनु जरुरी छ। आन्तरिक मामिला कानून मन्त्रालयले आयोजना गरेर गरिदियो। यो कानून मन्त्रालयलाई पनि म धन्यवाद दिन चाहन्छु।
कानून निर्माणको हिसाबमा सुदूरपश्चिम प्रदेश प्रदेश नम्बर 5 पछि बढ़ी कानून निर्माण गर्ने प्रदेश रहेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सभा सदस्य अम्बी कुमारी थापा।
अबका हामीले प्रदेश सरकारले बनाउने कानूनहरू यसै गरी छलफल गरी स्थानीय तहका जनप्रतिनिधिहरू र यहाँका सरोकारवालाहरूको पनि हामीले सुझाव सल्लाहहरू संकलन गरेर कानून बनाउनु पर्छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश आर्थिक कार्यविधि ऐन, आकस्मिक कोष ऐन, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, सार्वजनिक लिखित प्रमाणीकरण ऐन, वित्तीय हस्तान्तरण ऐन, कर तथा गैर कर राजस्व सम्बन्धी ऐन, सुशासन ऐन, वातावरण संरक्षण ऐन, सहकारी ऐन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, लोकमार्ग ऐन, स्वरोजगार विकास कोष ऐन, औद्योगिक व्यवसाय ऐन, प्रदेश लोक सेवा ऐन लगायतका ऐन कार्यान्वयनको क्रममा रहेका जनाएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत मोहन राज जोशी।
हामीले मार्तडी र अछाममा जुन प्रतिक्रियाहरू जुन सुझावहरू पायौं त्यो प्रतिक्रिया र सुझावहरूलाई सम्बोधन गर्न सकिन्छ कि भन्ने किसिमले हामी हाम्रो अरू थप जिल्लामा कार्यक्रमहरू हुन्छ।
कानून राज्य सञ्चालन तथा नागरिकको काम कर्तव्य र अधिकारलाई ध्यान दिएर निर्माण गरिन्छ। कानून बारे सरोकारवालालाई जानकारी गराउने तथा प्रभावकारी कार्यान्वयनका लागि सबैले जिम्मेवार बन्नु पर्दछ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा रहेका सबै प्रकारका विभेदलाई अन्त्य गर्नुपर्नेमा शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले जोड़ दिएका छन्। मदन भण्डारी फाउण्डेशनले हिजो काठमाण्डुमा आयोजना गरेको समाजवाद उन्मुख शिक्षा नीति विषयक छलफल कार्यक्रममा वक्ताहरूले सरकारले हालै मात्रै सार्वजनिक गरेको शिक्षा नीतिमा सबै तहको शिक्षालाई प्रतिस्पर्धी प्रविधि मैत्री र रोजगारमूलक बनाई देशको आवश्यकता अनुरूपको मानव संसाधन विकास गर्ने महत्वपूर्ण लक्ष्य लिएको बताउनुभयो। कार्यक्रममा प्राध्यापक डाक्टर गणेशमान गुरूङ, प्राध्यापक डाक्टर नन्द बहादुर सिंह, सुशील प्याकुरेल, यशोदा तिमसिना लगायतका वक्ताहरूले शिक्षामा पर्याप्त लगानी हुन नसकेको, मुलुकमा उत्पादित शैक्षिक जनशक्ति पलायन हुने गरेको र शिक्षालाई लगानीका रूपमा हेर्न थालिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। पाल्पाको पहिचानका रूपमा रहेको हातेतानबाट उत्पादित पाल्पाली ढाका उद्योगहरू संकटमा पर्दै गएका छन्। आयातित ढाकाले बजार लिएपछि हातेतानबाट उत्पादित पाल्पाली ढाका ओझेलमा परेको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
जिल्लामै सबैभन्दा पुरानो उद्योगको रूपमा तानसेन छकी पूर्णमाया महर्जनले 2015 सालमा ढाका उद्योग स्थापना गर्नु भएको हो। 55 सालसम्म उद्योग राम्रो रहेको र 36 जिल्लामा ढाका सप्लाई गर्ने महर्जन बताउनुहुन्छ। आफू रहँदासम्म ढाका उद्योग बन्द नदिने उहाँको धारणा छ।
15 सालबाट सुरु गरेको, 55 सालसम्म त ठिकै छ, मैले 36 जिल्लामा दिन्थे र कामदारहरू पनि पाइँदैन, महिलाहरूको काम हो, तर मैले मेरो सास हुन्जेल 2 तान भए पनि चलाउँछु गर्छु भनेर म व्यवसाय गर्दैछु।
पाल्पाको पहिचान र पाल्पा भ्रमण गरिसकेपछि चिनोको रूपमा ढाकाका सामग्री बाहिरी जिल्लामा लैजाने चलन पुरानो हो। पाल्पा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई नै ढाका बन्ने गरेको छ। पाल्पाले ढाका गुण हुने भएकाले आफ्नो रोजाइमा परेको पर्यटकहरूको अनुभव रहेको छ।
पाल्पाको चिनोसहरू हामी किन्दैछौ। अब पाल्पाको गीतै पनि छ होइन, पाल्पाले चोली राम्रो भन्ने, हामीले यहाँनिर चोली कुर्ताहरू टोपीहरू हामी किनिरहेका छौँ।
पाल्पाले ढाका चाहिँ राम्रो पाउँछ भनेर हामी किनेर लान खोजेछौँ।
ढाका पाल्पाको पहिचान हो, तर पछिल्लो समय हाते तानबाट उत्पादित ढाका भन्दा आयातित ढाका सस्तो पर्ने भएकाले पाल्पाले ढाका उद्योगीहरू विस्थापित हुँदै गएका छन्। तर ढाका उद्योगलाई संरक्षण गर्ने र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुहुन्छ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन।
बेला बखतमा तालिम दिएर समय शासेप अनुसार कलर र प्याटर्न जुन परम्परा छ त्यसलाई चेन्ज गरेर अझ आकर्षक गरेर बजारमा बिक्री गर्नुपर्छ भन्ने हामीले सोच गरेका छौँ। प्रदेश सरकारले आएर हेरेर ढाकालाई कसरी अझ अगाडि बढाउने भनेर उहाँले त अझ बजेटै विनियोजन गरिरहेको छ र अहिले त्यसमा पनि लागि परिरहेका छौँ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको अभिलेखमा 19 वटा ढाका उद्योग दर्ता भए पनि हाल मुस्किलले 8-9 वटा उद्योग मात्र सञ्चालन।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक छेत्रीको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ। बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति 53 वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई राति नै चावेल स्थित ओम अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्दासम्म उहाँ अचेत अवस्थामा रहनु भएको परिवारले जनाएको छ। अस्पतालले उहाँलाई तत्कालै मृत घोषणा गरेको थियो। अभिनेता छेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहनु भएका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति बेहोर्नु परेको छ। भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत दुःख व्यक्त गर्नुभएको छ। उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धांजलि दिनुभयो। त्यसै गरी संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले आर्यघाटमा स्वर्गीय भट्टराईको शवमा राष्ट्रिय झण्डा ओढ़ाउनु भएको थियो। नेपाली कंग्रेसका नेता शेखर कोइराला पनि आर्यघाट पुगेर भट्टराई र क्षेत्रीप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। गत चैत 7 गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। नेपाली कंग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक छेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ। कंग्रेसले हिजो एक विज्ञप्ति मार्फत उहाँहरूको निधनप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। यसै गरी नेपाली कंग्रेसले धनुषा सबैला दुई निवासी 87 वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। नागरिकता संशोधन विधेयक सीएपी विरूद्ध भारतको राजधानी दिल्ली सहित मुम्बई हैदराबाद र कोलकातामा व्यापक विरोध प्रदर्शन भएका छन्। भारतमा नागरिकता संशोधन विधेयक विरूद्ध राजधानीसहित विभिन्न स्थानमा जारी विरोध प्रदर्शनपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले संयमता अपनाउन सबैमा आग्रह गर्नुभएको छ। 5 दिनदेखि जारी प्रदर्शनका क्रममा हालसम्म 6 जनाले ज्यान गुमाइसकेका छन्। नयाँ कानूनले धर्मका आधारमा 3 छिमेकी देशका शरणार्थीलाई भारतीय नागरिकता दिने व्यवस्था ल्याएपछि भारतमा त्यसप्रति मिश्रित प्रतिक्रिया रहेको छ। प्रतिपक्षी कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी, तृणमूल कंग्रेस लगायतले यसको विरोध गरेका छन्। विश्वविख्यात अमेरिकी हवाई जहाज उत्पादन कम्पनी बोइङले 767 म्याक्स हवाई जहाजको उत्पादन तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ। इथियोपिया र इण्डोनेशियामा 300 जनाको ज्यान जाने गरी भएको दुई बोइङ 767 म्याक्स हवाई जहाजको दुर्घटनाको घटनापछि विगत 9 महिना यता संसारभर उक्त मोडलको हवाई जहाजलाई उडान निलम्बित गरिएको छ। हवाई जहाजको खराबीका कारण दुर्घटना भएको मानिए पनि यसअघि बोइङले उक्त मोडलको हवाई जहाजको उत्पादन रोकेको थिएन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले सन् 2019 13 अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको बताउनु भएको छ। उहाँका अनुसार रूसले हतियार आपूर्तिबाट गत वर्षको तुलनामा यो वर्ष 2 अर्ब अमेरिकी डलर बढ़ी आमदानी गरेको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरूको खाद्य सुरक्षा बढ़ाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ। तत्काल ठोस कार्य गर्न नसकेमा भोकमरीलाई शून्यमा झार्ने दिगो विकास लक्ष्य पूरा गर्न गाह्रो हुने चिन्ता पनि संगठनले व्यक्त गरेको छ। संगठनका महानिर्देशक क्यू जोङयूले सन् 2030 पूरा गर्नुपर्ने लक्ष्य पूरा गर्नका लागि अब 10 वर्ष मात्रै बाँकी रहेको र यही तरिका हो भने लक्ष्य पूरा गर्न नसकिने बताउनुभयो। अफ्रिकी देशहरूमा भोकमरी बढ़दै गएमा पूर्वी देशहरूलाई घातक हुने र चुनौती थपिने गम्भीर चेतावनी पनि उहाँले दिनुभयो। अब आर्थिक समाचार।
चालु आर्थिक वर्षको पहिलो 4 महिनामा नेपालबाट पाम आयलको निर्यात गत वर्षको यसै अवधिको तुलनामा अत्यधिक रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा नेपालबाट भारततर्फको निर्यातको ग्राफमा वृद्धि हुनुको पछाडि पाम आयलको निर्यातमा भएको वृद्धि नै मुख्य कारण देखिएको छ। नेपालको कुल निर्यातमा पाम आयलले मात्रै 23.1% र भटमासको तेलको 5.6% योगदान रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। समीक्षा अवधिमा 8,22,57,000 किलोग्राम पाम आयल निकासी गर्दा 8,39,56,000 बराबरको निर्यात भएको देखिएको छ। पाम आयलको लागि कच्चा पदार्थ इण्डोनेसियाबाट नेपालले आयात गर्दै आइरहेको छ। 100 रूपियाँ पर्ने पाम आयलमा 48 रूपियाँ मूल्य जोडेर नेपालले बिक्री गर्दै आएको छ। समीक्षा अवधिमा कच्चा पाम आयलको आयात 2.3% वृद्धि भई 7,49,00,000,000 रूपियाँ पुगेको छ भने चालू आर्थिक वर्षको प्रथम 4 महिनामा कच्चा भटमासको तेलको आयातमा 21.8% वृद्धि भई 5,21,00,000,000 रूपियाँ रहेको विभागले 4 महिनाको अवधिमा नेपालको कुल निकासी 23.9% वृद्धि भई 36,28,00,000,000 रूपियाँ पुगेको छ। नेपालमा इन्जिन आयल बनाउने नेपाल ल्युब आयल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई 30% लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताहरूले प्राप्त गर्नेछन्। कम्पनीले अन्य प्रस्ताव सहित लाभांश पारित गर्न पुस 23 साधारण सभा आह्वान गरेको छ। कम्पनीको दोस्रो बजारमा भने कारोबार नगर्ने रहेको छ। प्रति शेयर कित्ता 214 रुपियाँ रहेको कम्पनीको दोस्रो बजारमा 2,69,195 कित्ता शेयरहरू मात्र सूचीकृत छन्। गत वर्ष कम्पनीले 40% लाभांश लगानीकर्ताहरूलाई दिएको थियो। एनआईसी एसिया ब्याङ्कले एकै पटक काठमाडौँ उपत्यकामा 6 नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ। ब्याङ्कले काठमाडौँको बोराटार, कलंकी, खसी बजार, माछा पोखरी, नरेफाँट, पुतली सड़क, स्वयम्भूमा शाखा खोलेर वित्तीय सेवा जनतालाई उपलब्ध गराउँदै आएको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पोखरा प्रिमियर लीग अन्तर्गत काठमाडौँ गोल्डेन्सले लगातार दोस्रो हार बेहोरेको छ। सोमबार भएको खेलमा काठमाडौँले बुटोल पराडससँग सुपर ओभरमा पराजित भयो। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले 20 ओभरमा 6 विकेट गुमाउँदै 140 रन बनायो। जवाफमा बुटोलले 20 ओभरमा 6 विकेट गुमाउँदै स्कोर बराबरी गरेको थियो। सुपर ओभरमा बुटोलले 12 रन बनाए तर जवाफमा काठमाडौँले पूरा गर्न सकेन। यो हारपछि काठमाडौँको प्लेअफको यात्रा कठिन बनेको छ। प्रधान सेनापति महिला फुटबल प्रतियोगितामा सोमबार एफएफकी सावित्रा भण्डारी साम्बा एग्लेले सिक्किम विरूद्ध 9 गोल गरेकी छिन्। हालै 13 दक्षिण एसियाली खेलकुद मार्फत राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक 38 गोल पुर्याएकी सावित्राको उच्च प्रदर्शनबाट प्रेरित खेलमा एफएफ सिक्किमलाई 18-0 फराकिलो अन्तले पराजित गरेको थियो। लगनखेल स्थित नेपाली सेनाको मैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले 4 गोल, अनिता बस्नेते 3 गोल र रेणुका नगरकोटी 2 गोल गरेकी थिइन्। पहिलो हाफमा 10 गोल गरेको एफएफले दोस्रो हाफमा 8 गोल थपेको थियो। प्रतियोगिता अन्तर्गत सोमबार नै सोही मैदानमा भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश 2 3-0 हराएको छ। पुलिसका लागि निरू थापा, निशा विक र दिपा नेपालले गोल गरे। सन्तोष साहुकुलको उत्कृष्ट खेलका कारण च्याक्सलले ए डिभिजन लीगको पहिलो खेलमा संकटहरूलाई 2-0 गोलले हरायो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा च्याक्सलका लागि 2 गोल सन्तोषले गरे। गत सिजनको उपविजेता संकटाले हारसँगै प्रतियोगिताको शुरूआत गरेको छ। च्याक्सलले पहिलो खेलबाट 3 अंक जोडेको छ। अर्को खेलमा भने त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। सादो बाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेन्च क्लबमाथि 2-1 जित दर्ता गरेको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। फ्रेन्चको तर्फबाट शक्ति राईले गोल गरेका थिए। जितसँगै आर्मीले महत्वपूर्ण 3 अंक जोडेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज देशका पूर्वी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 16.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16-18 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:48 भयो भने सूर्यास्त भोलि साँझ 5:12 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सड़क दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाएर तत्काल लागू गर्न गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनैतिक प्रतिवेदनमा छलफल जारी। पार्टीभित्रको गुटबन्दीलाई निरुत्साहित गर्नुपर्ने र सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने स्थायी कमिटी सदस्यहरूको सुझाव। जीर्णोद्धारको दोस्रो चरणको काम सकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक 21 घण्टा सञ्चालनमा आउने। आयातित ढाकाले बजार लिएपछि हातेतान उत्पादित पालपाली ढाका ओझेलमा पर्दै र नागरिकता संशोधन विधेयकको विरोधमा भारतका विभिन्न स्थानमा प्रदर्शन। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।